आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
छानो उडाउला भन्ने डर, पानी पर्दा चुहिएर चुलो भर्ने डर, तरै डर्ने कामी रहे पर्ने कहाँ भर। यीशु तिमीले हटाइदियो जीवनको सबै डर, यीशु तिमीले हटाइदियो जीवनको सबै डर। खेत बगाउन भन्ने डर, घैया रोप्ने पाखो बारी पहिरोले लाने डर, चोटै चोटले घायल भयो मनको गरा गरा। यीशु तिमीले बनाइदियो जीवन हरा भरा, यीशु तिमीले बनाइदियो जीवन हरा भरा। सिलाई सके अझै सिउनु कति, सिउँदा सिउँदा वस्त्र फाट्यो भएको सबै जति, पिरै पिरले फाटिसक्यो यो मन फटाफटी। यीशु तिमीले हटाइदियो सबै छटपटी, यीशु तिमीले हटाइदियो सबै छटपटी। पैसा कमाउने आशा दुष्टले चिने, जिन्दगीले जिउन अब आशा मारिदियो। यीशु तिमीले साथ दिए जिउने आशा दियो, यीशु तिमीले हटाइदियो जीवनको सबै डर, यीशु तिमीले बनाइदियो जीवन हरा भरा, यीशु तिमीले हटाइदियो सबै छटपटी, यीशु तिमीले साथ दिए जुने आशा दियो।
प्रिय श्रोता, प्रभु येशू ख्रीष्टको पवित्र अनि उच्च नाउँमा तपाईँ सबैलाई मेरो जयमसी अनि नमस्कार, साथै स्वागत छ आज पनि यस बाइबल अध्ययन कार्यक्रममा। मित्र, तपाईँ सबैलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं र आशा गर्दछु कि तपाईँले यस पुस्तकबाट धेरै आत्मिक लाभ लिइरहनु भएको छ। मित्र, वचन अध्ययनकै क्रममा आज हामी भजन संग्रह 8 अध्यायलाई हेर्न गइरहेका छौं। यस अध्यायको मुख्य विषय हो ख्रीष्टको मानवता र मानवको रूपमा उहाँको अन्तिम विजय। यसलाई मसीहा सम्बन्धी भजन यस प्रकारले भनिन्छ किनभने तिनीहरूलाई नयाँ नियममा सिधै प्रभु येशूको संकेत गर्नलाई उद्धृत गरिएका छन्। भजन 8 अध्याय नयाँ नियममा 3 पटकसम्म उद्धृत गरिएका छन्। वास्तवमा प्रभु येशूले स्वयंले यसलाई उद्धृत गर्नुभयो। यसलाई मती 21 अध्याय 9 यरुसलेममा ख्रीष्टको विजय प्रवेश भनेर उद्धृत गरिएको छ। अनि यही समयमा प्रभु येशूले भन्नुभयो मती 21 अध्यायको 16 पदमा, र तिनीहरूले उहाँलाई भने सुन्दछौ यिनीहरूले के भनिरहेका छन्। तब येशूले तिनीहरूलाई भन्नुभयो हो सुन्दैछु, के तिमीहरूले पढेका छैनौ शिशुहरू र दुधे बालकहरूका ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। यहाँ हाम्रो प्रभुले भजन संग्रह 8 अध्यायको 2 पदलाई उल्लेख गर्नुभएको छ। उहाँले प्रधान पुजारीहरू र शास्त्रीहरू र फरिसीहरूलाई भनिरहनु भएको छ, यदि तिनीहरूले शास्त्रको यस खण्डलाई पढेको भए असल कुरा हुने थियो, ताकि किन बालकहरूले यो भनिरहेका थिए सो कुरालाई बुझ्न सकुन्। अनि त्यसै गरी यो भजनको उद्धृत पहिलो कोरन्थी 15 अध्यायको 27 पदमा लेखिएको छ, गरिएको छ, किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नु भएको छ, तर यो स्पष्ट छ कि सबै कुरा उहाँको अधीनमा राखिएको छ भन्नाले परमेश्वर आफै त्यस अधीनता मुनि हुनुहुन्न जसले सबै कुरा ख्रीष्टको अधीनतामा राखिदिनु भएको छ। जुन पुनरुत्थानको अध्याय हो, भजन संग्रह 8 6 पदको अन्तिम खण्डमा भनिएको छ तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। यो एकदमै स्पष्ट छ कि यो भजन आज हाम्रो दिनहरूमा लागू छैन। यसले हाम्रो वर्तमान दिनहरूलाई संकेत गर्दैन, जस्तो कि पावलले व्यक्त गर्दछन् पहिलो कोरन्थी 15:27 पदमा, किनभने परमेश्वरले सबै कुरा उहाँको पाउमुनि अधीनमा राख्नु भएको छ, तर यो स्पष्ट छ कि सबै कुरा उहाँको अधीनतामा राखिएको छ भन्नाले परमेश्वर आफै त्यस अधीनता मुनि हुनुहुन्न जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनु भएको हो। सबै कुरा आज हामी देख्दैनौ कि सबै कुरा उहाँको पाउमुनि राख्नु भएको छ। म निश्चयताको साथ भन्न सक्छु कि यो कुरा, तर सबैभन्दा पूर्ण रूपमा उद्धृत चाहिँ हिब्रू 2:5-8 पदमा गरिएको पाउँदछौ, जहाँ लेखिएको छ हामीले कुरा गर्दै आएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतको अधीनमा राख्नु भएन। धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाई दिएको छ, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, अथवा मानिसको छोरो को हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ, तपाईँले तिनलाई अलि बेरको निम्ति स्वर्गीय दूतहरूभन्दा केही तल होच्याउनुभयो, तपाईँले तिनलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ, तपाईँले सब थोक तिनका चरण मुनि राखिदिनु भएको छ। मानिसको अधीनतामा सब थोक राख्नुहुँदा तिनको अधीन बाहिर केही रहन दिनु भएन, तर यस वर्तमान समयमा सबै थोक मानिसको अधीनमा भएको हामी देख्दैनौ। श्रोता, फेरि हामीले यो कुरालाई ध्यान दिन अति नै आवश्यक छ। तपाईँ र म त्यस्तो समयमा छौं कि सबै कुरा उहाँको चरण मुनि वा उहाँको अधीनमा छैन। हिब्रू 2:1 पढौं, हिब्रू 2:9 पढौं, तर हामी येशूलाई देख्दछौ उहाँ अलि बेरको निम्ति स्वर्गीय दूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखुन्। हो मित्र, भजन 8 अध्यायले प्रभु येशू ख्रीष्टको बारेमा कुरा गरिरहेको छ। अहिले यो महान मसीहा सम्बन्धी भजन हो र यो यस कथनसँग आरम्भ हुन्छ। भजन संग्रह 8 अध्यायको 1 भनिएको छ, हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति महिमित छ, तपाईका महिमाको स्तुतिगान उच्च स्वर्गीयमा हुँदछ। सारा पृथ्वीभरि तपाईको नाउँ कति महिमित छ। अनि यो भजन यही कथनसँग अन्त हुन्छ। मित्र, तपाई र म रहेको यो वर्तमान समयमा यसको कुनै लागू छैन, किनभने परमेश्वरको नाउँ पूरै संसारमा त्यति महिमित छैन। आज मानिसहरू आफ्नो महानताको, प्रतिभाको, आफ्नो बुद्धिको, आफ्नो शिक्षाको, आफ्नो धन सम्पत्तिको वा अरू कुराहरूको बढ़ी बढ़ाउ गर्न चाहन्छन्, तर कहिले पनि परमप्रभुको नाउँलाई त्यति धेरै बढ़ी बढ़ाउ गर्दैनन्। हो मित्र, आज संसारमा कहीँ पनि उहाँको नाउँ त्यति धेरै महिमित छैन। अनि यो पद चाहिँ एक अगमबाड़ी हो, यसले महिमित भविष्यतिर हिँड्दछ। यो मसीह सम्बन्धको भजन सम्बन्धित भजन हो, जहाँ हामी परमेश्वरको मानिसलाई देख्छौ। यसले ख्रिष्टको मानवता र उहाँको मानव अवतारको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। भजन दुई अध्यायमा हामीले त्यस मानिसलाई आविष्कारमा, अस्वीकारमा र इन्कारमा र परमेश्वरको विरूद्धमा मानिसको विद्रोहमा देख्यौं, र भजन आठ अध्यायमा हामी देख्छौ मानिसले अन्तिममा यो पृथ्वीको नियन्त्रणलाई प्राप्त गर्दछ र त्यो दिन आउनेछ र सारा पृथ्वीमा उहाँको नाउँ अति नै महिमित हुनेछ। यतिखेर मैले यो भजन आठको शीर्षकलाई उल्लेख गर्नुपर्छ, जुन यस प्रकार छ, परमेश्वरको महिमा र मानिसको मर्यादा। संगीत निर्देशकको निम्ति गीतित अनुसार दाउदको भजन। मित्र, भजन 81 र भजन 84 दुवै भजन वाद्य नायिकेको गीतमा राको शीर्षक दिइएको छ। यसको अर्थ के हो? सामान्य गरी प्रायजसोले गीतिम चाहिँ एक प्रकारको संगीतको बाजा हो भन्छन्। यद्यपि यहुदी धर्म विद्वानले भने कि गीतिम चाहिँ गात नामबाट लिएको थियो अनि यो चाहिँ गातमा पाइने प्रसिद्ध संगीत बाजा थियो। तपाईँलाई यादै होला कि जब दाउद राजा सौलबाट भागिरहेका थिए, उनले गातमा शरण पाएका थिए। सम्भवत उनले यो अनौठो र नयाँ संगीत बाजा बजाउन त्यस बेला नै सिकेका थिए र पछिबाट इसरायलमा पनि यसलाई प्रचलित गराए। भोलगेट र सेप्रिजियन अनुवादले गीतिम शब्दलाई कोलको रूपमा अनुवाद गरेको छ। म सोच्दछु कि त्यसमा पनि महत्वपूर्ण अर्थ छ, किनकि भजन आठ अध्यायको कष्टको कोलको प्रकट गर्दछ, जसबाट भएर येशु तपाईं र मेरो निम्ति जानुभयो। मानिसको रूपमा उहाँले सबै मानिसको लागि मृत्युको चाख्नुभयो। उहाँले कोलको तितोपना र कटुतालाई चाख्नुभयो। पछिबाट यसैयाले हामीलाई भनेका छन्, प्रभु येशु एदोमबाट आइरहनु भएको छ। उनले भन्दछन् यसैया 63 अध्यायको 3 पदमा, मैले एक्लै दाग कुण्ड पेले, जातिहरूमध्ये कोही पनि मसित थिएन, मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्छे, तिनीहरूको जीवन रक्त मेरो पोसाकमा छ्यापियो र मेरो सबै वस्त्र रगतै रगत भयो। मित्र, उहाँको पोसकमा लागेको रगत उहाँ स्वयंको रगत होइन, बरु उहाँको शत्रुहरूलाई देख्नुभयो। यदि येशु ख्रिष्टको रगत तपाईँको निम्ति कुनै महत्वको वा अर्थको छैन भने तपाईँले उद्धार पाउनु भएको छैन, त्यसकारण तपाईँले दण्ड पाउनु पर्नेछ र पाउनुहुनेछ। मित्र, यो या त उहाँको रगत हुन्छ या तपाईँको। त्यही नै आजको विश्वमा मानिसको स्थिति छ। अनि म आठ अध्याय 1 र 2 पदमा भनिएको पढ्न चाहन्छु। भनिएको छ, हेर परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति महिमित छ। तपाईँका महिमाको स्तुतिगान उच्च स्वर्गीयमा हुँदछ। शिशुहरू र दुधे बालकहरूका ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। तपाईँका बैरीहरूको कारणले अनि शत्रु र प्रतिपक्षीलाई चुप्प गराउनलाई तपाईँले यसो गर्नुभएको हो। श्रोता, प्रभुले यो पदको सत्यतालाई बताउनुभयो जब उहाँले पृथ्वीमा हुँदा। यो भन्नुभयो 18 अध्यायको 3 पद, र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्तै भएन भने कहिल्यै स्वर्गीयको राज्यमा पस्ने छैनौ। अनि तिनै बालक मानिनेहरू यरुसलेममा उहाँको विजय प्रवेशको समयमा यसो भनेर जोड़ जोड़ले कराए। मती 21 अध्यायको 15 पदमा, तर जब मुख्य पुजारी र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मको काम देखे र केटाकेटीहरूले मन्दिरमा दाउदका पुत्रलाई होसना भन्दै चिच्याएका सुने, तब तिनीहरू क्रोधित भए। वास्तवमा म यसलाई विजय प्रवेशको रूपमा विचार गर्दिन। हामीले यसको लागि उहाँलाई पुनः यो पृथ्वीमा नाउँजेलसम्म पर्खनै पर्छ। तब उहाँले यरुसलेममा र त्यस बेला खास विजय प्रवेश गर्नुहुनेछ। प्रभु येशु ख्रिष्ट यस पृथ्वीमा आखिरी समयमा हुनुहुँदा यरूशलेममा उहाँको प्रवेश त खालि उहाँ फेरि पृथ्वीमा आउनुहुनेछ भन्ने तथ्यको सानो तस्विर मात्र हो। जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ उहाँले आफ्नो राज्यलाई स्थापना गर्नुहुनेछ। उही समयमा हामी साना बालक जस्तो हुनुपर्छ। यसको अर्थ मलाई लाग्छ तपाईँ र मैले नयाँ जन्म पाएको हुनुपर्छ र साना बालकहरू भन्नुपर्छ। साना बालकहरूले जस्तै हामीले सारा घमण्डलाई त्यागेर आफैलाई नम्र बनाउनुपर्छ र साधारण विश्वासमा आउनुपर्छ। एउटा सानो बालकको विश्वास कति महान र कति बलियो हुन्छ। यस भजनमा प्रभुलाई हामी सृष्टिकर्ताको रूपमा देख्छौं र तीन पदमा लेखिएको छ, भजन आठको तीन पदमा, जब म तपाईँको हातले बनाएको आकाशलाई र तपाईँले स्थापित गर्नुभएका जुन र ताराहरूमाथि विचार गर्छु। मित्र, परमेश्वरले जुन र ताराहरूलाई आफ्नै आफ्नै ठाउँमा निश्चित गर्नुभएको छ, किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ र आकाशका यी कुराहरू उहाँका औंलाहरूका कामहरू हुन्। यो कुरा सुन्नु अति नै चाखलाग्दो छ। जब उद्धारको निम्ति कुनै शब्दको प्रयोग गरिन्दा यो चाहिँ प्रभुको बाहुबलको उल्लेख हुन्छ। यसैया 53 एक पदले भन्दछ, हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो। बाहुबल, तर जब यसको आकाशका यी कुराहरूको बारेमा बताउँछ यसले उहाँका औंलाहरूका कार्यहरूको बारेमा बताउँदछ। मित्र, सृष्टि उहाँका औंलाहरूका कार्यहरू हुन्। परमेश्वरले आफ्नो महिमा आफ्ना सृष्टिहरूमाथि राख्नुहुन्छ। ती हाम्रा निम्ति महान कुराहरू हुन् र सृष्टिमा परमेश्वरको महिमा पनि छ। तर हामीले उहाँको सृष्टिलाई पुज्दैनौ, तर हामी सृष्टिकर्तालाई पूजा गर्छौं। उहाँका औंलाहरूका कामले हामीलाई उहाँको शक्ति र महिमाको बारेमा बताउँदछ। अनि चार पदमा लेखिएको छ, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, मानिसको छोरा के हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। श्रोता, मानिस के हो? मानिस जटिल प्राणी हो। उनीहरू मानव जाति हुन् र अझै त्यही केही मानिसहरू छन् जो कसरी र कहिले मानिसको रूपमा यस पृथ्वीमा आए वा कसरी उनीहरूको रचना भयो भन्ने कुराको अंकित गर्न गरिरहेका छन्। बाइबलले हामीलाई भन्छ कि उहाँले हामीलाई सृष्टि गर्नुभएको र पृथ्वीमा राख्नुभयो। त्यसपछि मानिस परमेश्वरबाट टाढा हटी गए र अलग भए र परमेश्वरमा विश्वास गरिरहन सकेनन् अनि उहाँको आज्ञालाई उल्लंघन गरे। मानिस के हो र परमेश्वर मानिसको सम्झना गर्नुहुन्छ? किन परमेश्वरले मानिसलाई पूर्ण रूपमा आफूबाट अलग गरेर नष्ट गर्नुभएन? मानिस एउटा ठूलो असफल प्राणी हो र हामी यो कुरा सुन्न मन पराउँदैनौ। हामी सफलताहरूको बारेमा सुन्न चाहन्छौ। मित्र, वास्तवमा मानिससँग सफल कतै छैन। ऊ वास्तवमा दयनीय र असफल हो। भजनकार सोध्छन् र प्रश्न गर्छन् चार पदमा, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, मानिसको छोरो के हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। मित्र, म तपाईँलाई भन्दछु कि किन मानिस महत्वपूर्ण छ। करिब 2000 वर्ष पहिले परमेश्वर उस कहाँ आउनुभयो, अर्थात प्रभु येशु ख्रिष्ट आउनुभयो। उस कहाँ अर्थात मानिस कहाँ? उहाँ पृथ्वीमा आउनुभयो र उहाँ हामी मानवलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाऊ भनी क्रुसमा मर्नुभयो। उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुभएन, तर उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभयो, किनभने हामीसँग बदलामा दिने र अर्पण गर्ने केही कुरा छैन। हामी यो उद्धार पाउने योग्यका थिएनौ, तैपनि प्रभु येशु अर्थात परमेश्वरको पुत्र यस पृथ्वीमा आउनुभयो ताकि हामीले उद्धार पाउन सकौं, अनि यही उद्देश्यको निम्ति उहाँ पृथ्वीमा आउनुभयो। पाँच पदमा लेखिएको छ, तपाईँले त्यसलाई स्वर्गीय प्राणी भन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। श्रोता, जब प्रभु येशूले पुरानो नियममा आफैलाई प्रकट गर्नुहुँदा उहाँ परमप्रभुको दूतको रूपमा आउनुभयो, तर जब उहाँ बेतलेममा आउनुभयो उहाँ त्यो भन्दा पनि अझै निजतामा भएर निजता तल्लो स्थानमा भएर आउनुभयो। उहाँको मानिसको स्तरमा उहाँ मानिसको स्तरमा आउनुभयो। छ पदमा भनिएको छ, आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ, सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ। परमेश्वरले उहाँका बाहुलीका सबै कार्यहरू सबैमाथि प्रभुत्व दिनुभएको थियो, तर मानिसले त्यसलाई गुमाउनु पर्यो। आज मानिसले यो विश्वलाई नियन्त्रण गर्दैन। विज्ञानले सोच्यो कि मानिसले सबै कुरालाई आफ्नो नियन्त्रण मुनि राख्यो, तर अहिले हामी थाहा पाउँछौ कि विज्ञानले यो पृथ्वीलाई झनै प्रदूषित गर्यो र यो यस्तो देखिन्छ मानौ हाम्रो पृथ्वी फोहोर मैला र गन्धकी जम्मा गर्ने एउटा स्थान भएको छ। यो पृथ्वीलाई प्रदूषण गर्ने काममा यो विकास नै जवाबदेही छ। यसपछि भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरणमुनि राख्नु भएको छ। तर मित्र, अहिलेसम्म सबै कुरा उहाँको चरणमुनि राखिएको छैन, तर जब येशु दोस्रो पल्ट आउनु हुनेछ यो उहाँको चरणमुनि राखिनेछ। जब उहाँ दोस्रो पल्ट यस पृथ्वीमा आउनुहुनेछ सबै कुरा उहाँको चरणमुनि राखिनेछ। अनि त्यसपछि 7 र 8 पदमा भनिएको छ, सबै भेडा बाख्रा र गाई गोरु र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड्ने सबै जन्तुहरू, परमेश्वरले पृथ्वीमा भएका सबै यावत थोकलाई सृष्टि गर्नुभएको हो र तपाईँ र मलाई पनि उहाँले सृष्टि गर्नुभएको हो। अर्को शब्दमा भन्नुपर्दा उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। रोमी 1:20 पदमा भनिएको छ, उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूद्वारा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, हामी उहाँका हातका कामहरू हेरेर, चारैतिर उहाँका सृष्टिहरूलाई हेरेर हेर्न सक्छौं र ती सृष्टिले उहाँको अस्तित्वलाई प्रकट गर्दछ। अनि 1 पदमा भनिएको छ, हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति महिमित छ, तपाईँका महिमाको स्तुति गान उच्च स्वर्गमा हुँदछ र ती सृष्टिहरूले उहाँको अस्तित्वलाई प्रकट गर्दछ। 9 पदमा भनिएको छ, हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति गौरवमय छ। श्रोता, आज होइन तर कुनै दिन निश्चय नै समस्त पृथ्वीभरि परमेश्वरको नाउँ महिमित हुनेछ। हाम्रो वर्तमान समयमा हामी त्यस्तो विश्वमा रहिरहेका छौं जो रोमी 8:22 पद अनुसार भएको छ। यहाँ लेखिएको छ, हामी जान्दछौ सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसव वेदनाको आर्तनाद गरिरहेछ, तर परमेश्वर सारा सृष्टिभन्दा माथि हुनुहुन्छ। उहाँले आकाशभन्दा माथि आफ्नो महिमालाई स्थापित गर्नुभएको छ। अनि आजभन्दा करिब 2000 वर्ष पहिले बेतलेममा जन्मनलाई उहाँ आउनुभयो। अहिले उहाँ परमेश्वरको बाहुलीतिर महिमामा विराजमान हुनुहुन्छ। केवल विश्वासद्वारा हामी उहाँलाई देख्न सक्छौ। दोस्रो कुरन्ती 3:18 पदमा लेखिएको छ, हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लन्दै उहाँको रूपमा बदलिँदै जान्छौं। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। अनि 1 युहन्ना 3:2 भनिएको छ, प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। ओहो, यो परमेश्वरको सन्तानहरूको निम्ति कस्तो महिमित दृश्य छ। एकपल्ट म तपाईँलाई याद गराउन चाहन्छु, याद दिलाउन चाहन्छु कि यो मानिस मसीह सम्बन्धको भजन हो, ख्रिस्ट सम्बन्धीको भजन हो, अर्थात मसीहको बारेमा जसलाई अंग्रेजीमा भनिन्छ मसाइनिक साम। यसले ख्रिस्टको मानवताको र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड़ दिन्छ। मित्र, हामी यो महिमित भजनको किनारमा उभिएका छौं जसले हाम्रो उद्धारकर्ताको स्तुति र प्रशंसा गर्दछ। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई प्रशस्त आशिष दिनुभएको होस्। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।